कति कुराहरू प्रभुले हामीलाई बताइराख्नु भएको छ, अनि यी कुराहरू कतिचोटि हामीले एकपल्ट मात्र सुनेर हामी राम्ररी बुझ्न सक्दैनौँ। हामीलाई दुईपल्ट, तिनपल्ट, चारपल्ट, पाँचपल्ट, त्योभन्दा अझ बढी हामीलाई सुन्न पर्छ। जब मण्डलीमा हामीले दशौं अंशको शिक्षा दिन लागेका थियौँ, धेरै वर्ष अगाडिको कुरो, हामी त्यति बेलामा सानो झुण्ड मात्र थियौँ, अनि यसै कारण संसभाको सेवामा म तपाईँहरूको पास्टर भएर मैले नै वचन ल्याउन पर्ने हुन्थ्यो। अनि संसभारै पछि हामीहरूले दशौं अंशको बारेमा सिकाउन लाग्यौँ। यहाँसम्म कि कति हाम्रा साथीहरूले त दिक्कै मान्नुभयो, पास्टर गुरुबाले जहिले पनि पैसाकै कुरा, पैसाकै कुरा, पैसाकै कुरा गरिराख्नुहुन्छ। उहाँहरूले त दिक्क पनि मान्नुभयो। दशौं अंशको शिक्षा हामीले त्यस प्रकारले दियौँ। कति हाम्रा मिसनरी दाजु दिदीहरूलाई त यति साह्रो वाक्कै लाग्यो, उनीहरू भन्न लागे अब हामी ज्ञानेश्वरमा जाँदैनौँ, त्यहाँ त जहिले पनि पैसाको कुरा, पैसाको कुरा, पैसाको कुरा मात्रै। कतिजनाले त त्यस प्रकारले दिक्क मान्नुभयो, तर प्रभुले मलाई त्यो जबरजस्त विचार दिनुभएको थियो कि ज्ञानेश्वर मण्डलीले दशौं अंश दिन सिक्न पर्छ, सिक्न पर्छ, सिक्न पर्छ। अनि यसै कारण हप्ता हप्ता हामीहरू कति संसबारसम्म हामीले दशौं अंशको शिक्षा दिइराख्यौँ, जसको फलस्वरूप आज ज्ञानेश्वर मण्डलीले दशौं अंश दिने कुरो सिकेको छ। आज हामीहरूले सिकेका छौँ दशौं अंश दिने कुराहरू। पवित्र आत्माको सम्बन्धमा पनि त्यस्तै नै भयो। हामी जहिले पनि पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको बप्तिस्माको बारेमा नि हामी सिकाउन लागेका थियौँ। एकजना डिकन गुरुबाले त के पनि भन्नुभयो भनेदेखि, किन होला सधैँ नै पवित्र आत्माको बप्तिस्माको कुराहरू मात्रै, अरू कुराहरू पनि छन् सिकाउन सक्ने कुराहरू भनेर एकजना डिकन गुरुबाले नै भन्नुभएको। र पनि हामीले आफ्नो जबरजस्तपना छोडेनौँ, हामीले पवित्र आत्माको बप्तिस्माको कुरा सिकाइरह्यौँ, सिकाइरह्यौँ, सिकाइरह्यौँ। अनि आज ज्ञानेश्वर मण्डलीमा धेरै हाम्रा भाइ बहिनीहरूलाई पवित्र आत्माको बप्तिस्माको अनुभव भएको छ। यसकारण जुन कुरो आज बिहान म तपाईँहरूलाई भन्न लागेको छु कुनै नौलो कुरो होइन, तपाईँले सुनिराख्नु भएकै कुरो हो। आज म तपाईँहरूलाई जुन कुरो भन्न लागेको छु राम्ररी ध्यानसँग सुन्नुहोस्। मैले प्रभुसँग यो प्रार्थना गरेको, प्रभु मैले बोलेका कुराहरू मेरा भाइ बहिनीले सुन्न सकुन्, म बुझाउन सक्दिनँ, मसित शब्द पनि छैन होला, मसित भाषा पनि छैन होला, मैले बुझाएर पनि मेरा भाइ बहिनीहरूलाई मैले बुझाउन सक्दिनँ होला, तर तपाईँ पवित्र आत्मा परमेश्वरले नै ती वचनहरू मेरा भाइ बहिनीहरूका कानबाट गएका वचनहरू उहाँहरूको मगजमा अनि उहाँहरूको हृदयमा पुर्याइदिनुहोस्। मैले पवित्र आत्मा परमेश्वरसँग यो प्रार्थना गरेको छु, अनि मलाई यो निश्चय छ यहाँ जसै म उभिएको छु तपाईँहरूको अगाडि, मैले कतिवटा कुराहरू म तपाईँलाई बुझाउन सक्दिनँ, तर पवित्र आत्मा परमेश्वरले नै यहाँभित्र तपाईँलाई बुझाउनुहुनेछ, तपाईँलाई बुझाउनुहुनेछ। पास्टर गुरुबाले बुझाउनु भएको होइन, म त बुझाउन सक्दिनँ कतिवटाहरू, तर पवित्र आत्मा परमेश्वरले नै तपाईँलाई यहाँभित्र बुझाउनुहुनेछ। हामीले यी दिनहरूमा सिकिराखेको कुरो के भनेदेखि, हाम्रो मण्डली चाहिँ जहिले पनि हात थापिरहने, थापिरहने, कहिले परमेश्वरले हुन्छ भनेर हात थापिरहने त्यस्तो खालको मण्डली हाम्रो मण्डली हुनु हुँदैन। हात थापिरहने यस प्रकारले कहिले परमेश्वरले दिनुहुन्छ नै, अब हामीहरू ठुलो भयौँ, अब हाम्रो हात यस्तो होइन, अब हाम्रो हात यस्तो हुनपर्छ। मण्डली थाप्ने मण्डली मात्र होइन, टिप्ने मण्डली हुनपर्छ, लिने मण्डली हुनपर्छ, अब हामीले प्रभुले राखिदिनु भएको आशिषहरू अब हामीले आफ्नो हातले पक्रेर लिन पर्छ, आफ्नो बनाउन पर्छ, सधैँ हात यस प्रकारले थापिराख्ने, दिनुहोस् 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 भनेर हात थापिराख्ने मण्डली, अब ज्ञानेश्वर मण्डली त्यस्तो हुनु हुँदैन। कहिलेसम्म हात थापेर बस्ने? अब हाम्रो लिने मण्डली हुन पर्छ। पहिलो कुरन्थी 2:9-10 हामीले पढेका कुराहरू, पहिलो कुरन्थी 2:9-10 आँखाले नदेखेका, कानले नसुनेका, मानिसको सोचमा नआएका कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूको लागि तयार पारिराख्नुभएका कुराहरू अब परमेश्वरले पवित्र आत्माद्वारा प्रकट गर्दै हुनुहुन्छ, देखाउँदै हुनुहुन्छ, सुनाउँदै हुनुहुन्छ, बुझाउँदै हुनुहुन्छ। अब त त्यो समय आइपुग्यो प्रियहरू, हो पवित्र आत्मा परमेश्वरले अब हामीलाई देखाउन लाग्नु भएको छ। कतिवटा कुराहरू जो अघिबाट हामीले देखेका थिएनौ, पवित्र आत्मा परमेश्वरले कति कुराहरू हामीलाई अब सुनाउन लाग्नु भएको छ, जो अघि हामीले सुनेका थिएनौ, पवित्र आत्मा परमेश्वरले कतिवटा कुराहरू बुझाउन लाग्नु भएको छ, जो अघि हामीले बुझेका थिएनौ। प्रभुले त आफ्ना चेलाहरूलाई यो पनि भन्नुभयो, कति तिमीहरूका देख्ने आँखाहरू कति भाग्यमानी, तिमीहरूका सुन्ने कानहरू कति भाग्यमानीहरू, किनकि अघि अघिका अगम वक्ताहरू अनि राजाहरूले यी कुराहरू देख्ने इच्छा गरे देख्न पाएनन्, सुन्ने इच्छा गरे सुन्न पाएनन्। तिमीहरू त कति भाग्यमानी मानिसहरू। प्रियहरू, आज कतिवटा कुराहरू तपाईँ र मैलाई पवित्र आत्मा परमेश्वरले अनुभवमा ल्याउनु भएको छ। अघि अघिका प्रभुका जनहरूलाई, अब्राहम, इसहाक, याकुबलाई, मोसालाई, यहोशुलाई, दाउदलाई, यिनीहरूलाई थाहा थिएन। दानियल, यशया, यर्मया जस्ता अगम वक्ताहरूलाई पनि थाहा थिएन। जुन अनुभव प्रभुले तपाईँ र मलाई दिनुभएको छ, एउटा कुरो, येशूको रगतले हाम्रा पाप क्षमा हुन्छ, हामीले शान्ति पाउँछौँ। येशूको रगतले हाम्रा पापहरू क्षमा हुन्छ, हामीले शान्ति पाउँछौँ। यो मोसालाई थाहा भएन, अब्राहमलाई थाहा भएन, दाउदलाई पनि थाहा भएन यस्ता खालका कुराहरू। प्रभु येशू ख्रीष्टको रगतले हाम्रा पापहरू क्षमा हुँदाखेरि जो शान्ति अनि आनन्द तपाईँ र मैले अनुभव गरिराखेका छौँ, अघि अघिका राजाहरू, अघि अघिका अगम वक्ताहरू, ती ठुला मानिसहरूलाई पनि ज्ञान भएन। पवित्र आत्माको भरपुरीको कुरो जो आज तपाईँ र मैले अनुभव गरिराखेका छौँ, परमेश्वरका सन्तान भएका हामीहरू हो, हामी परमेश्वर पितालाई अब्बा, पिता, बुवा, पापा, आपा भनिकन पुकार्न सक्छौँ। अघि अघिका प्रभुका जनहरूले उनी परमेश्वरलाई पिता भनेर पुकार्न सकेका थिएनन्। अब्राहमले परमेश्वरलाई पिता भनेर पुकार्न सकेनन्, मोसाले पनि सकेनन्, यहोशूले पनि सकेनन्, दाउदले पनि सकेनन्, पिता भनेर पुकार्न सकेनन्। किन? किनकि बाइबलमा लेखेको छ, जतिले येशूलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। अनि हामीले त येशू प्रभुलाई आफ्नो मुक्तिदाता प्रभु भनेर ग्रहण गरेका हुनाले हामी त परमेश्वरको सन्तान हौ। परमेश्वरले आफ्नो पुत्रको हे अब्बा पिता भनी पुकार्ने आत्मा हाम्रो हृदयमा पठाइदिनु भएको छ। यस्ता खालका कुराहरू पुरानो नियमका ती मानिसहरूले जान्न सकेनन्, देख्न सकेनन्, सुन्न सकेनन्, बुझ्न सकेनन्। आज तपाईँ अनि मैले यी सबै कुराहरू जान्न सकेका छौँ, बुझ्न सकेका छौँ, सुन्न सकेका छौँ, देख्न सकेका छौँ, यो पवित्र आत्माद्वारा हो। यसकारण हामी त कति भाग्यमानी मानिसहरू। तर म फेरि पनि दोहोऱ्याएर भन्छु तपाईँलाई, हात थापिरहने समय गयो। अब प्रभु मलाई दिनुहोस्, आशिष दिनुहोस्, आशिष दिनुहोस्, त्यो समय गयो। अब हामी ठुलो भयौँ अनि प्रभु भन्नुहुन्छ, टिपन ल्याउन, तिमी ल्याउन। अस्ति मैले तपाईँहरूलाई भन्न लागेको थिएँ, मिश्र देश चाहिँ त्यो चाहिँ त्यो अपुगको देश केही पनि पुरा छैन, मिश्र देशमा छ, सबै अभाव नै अभाव। त्यो ऊ त्यहाँबाट निस्केर आए, उजाड स्थानमा आए, त्यहाँ चाहिँ पुग्दो मात्र, यतिले मलाई पुग्छ, म बाँच्नका लागि यतिले मलाई पुग्छ, पुग्दो मात्र। त्यो चाहिँ उजाड स्थानमा, प्रतिज्ञाको मुलुकमा चाहिँ पुगेर पनि उब्रिने ठाउँ चाहिँ। कसैले भनेको छ मिश्र देश चाहिँ मृत्युको देश, तिमीहरू आफ्ना पाप अनि अपराधको कारणले मरेका थियौ। यो इफिसी 2:1 लेखेको कुरो त्यो चाहिँ मिश्र देश। तर मिश्र देशबाट निस्किआएपछि हामीहरू उजाड स्थानमा आइपुग्यौँ, मिश्र देश मृत्युको देशदेखि निस्केर आयौँ, जीवन पायौँ, हामीहरूले जीवन पायौँ। तर आफ्नो लागि मात्रै पुग्ने जीवन भयो, आफ्नो लागि पुग्ने जीवन मात्रै भयो। अनि यर्दन पारि गएपछि चाहिँ त्यो चाहिँ जीवन मात्र होइन, प्रशस्तको जीवन। येशु प्रभुले युहन्नाको 10:10 भन्नुभयो, म यस निम्ति आए कि तिनीहरूले जीवन पाउन् अनि त्यो प्रशस्त मात्रामा पाउन्। मिश्र देशमा मृत्यु थियो, मिश्र देशबाट निस्केर आए, उजाड स्थानमा उनीहरूले जीवन पाए, उनीहरू बाँचे। तर बाँचे मात्र उनीहरू मिश्र देशमा चाहिँ, उजाड स्थानमा चाहिँ, तर प्रतिज्ञाको मुलुकमा चाहिँ उनीहरू जिउन लागे, प्रशस्तको जीवन उनीहरूलाई। यो कुराहरू अस्ति मैले तपाईँहरूलाई बताउन लागेको थिएँ प्रियहरू हो। अनि हामी जतिजनाले आज पवित्र आत्माको बप्तिस्मा ग्रहण गरेका छौँ, हामीहरू आज प्रतिज्ञाको मुलुकमा प्रवेश गरेका छौँ। लाल समुद्रको बप्तिस्मा चाहिँ त्यो चाहिँ निकासद्वार हो, त्यहाँबाट निस्केर आउने ढोका हो। त्यो मिश्रबाट निस्केर आउने ढोका चाहिँ लाल समुद्रको बप्तिस्मा, पानीको बप्तिस्मा हो। तर लाल समुद्रबाट निस्केर आउन साथ उनीहरू प्रतिज्ञाको मुलुकमा पुगेनन्। धेरैजनाले यो भूल गरिराखेका छन्। बाइबलले सफासँग बताइराखेको छ हामीहरूलाई कि लाल समुद्रबाट निस्केर आए र उनीहरू एकैचोटि प्रतिज्ञाको मुलुकमा पुगेनन्। 40 वर्षसम्म उनीहरू उजाड स्थानमा गनगनाउँदै कुडकुडाउँदै 30,00,000 इजरायलीहरू मिश्र देशबाट निस्किआएका मोसा पुस्तकका मानिसहरू खतम भए, नाश भए, उनीहरू प्रतिज्ञाको मुलुकमा पुग्न सकेनन्। लाल समुद्रको बप्तिस्मा, मोसाको बप्तिस्मा, पानीको बप्तिस्मा, त्यो चाहिँ निस्केर आउने ढोका हो, निकासद्वार हो त्यो। तर त्यसले चाहिँ हामीलाई मृत्युको देशबाट निकालेर ल्याउँछ, जीवनको देशमा ल्याइ पुर्याउँछ, त्यति मात्रै हो। तर प्रशस्तको जीवनको देशमा जानको लागि एउटा अर्को बप्तिस्मा छ, त्यो चाहिँ यर्दनको बप्तिस्मा हो, त्यो चाहिँ यर्दनको बप्तिस्मा हो। अनि लाल समुद्रको बप्तिस्मा अनि यर्दनको बप्तिस्माको बीचमा चाहिँ उजाड स्थान छ, त्यहाँ चाहिँ उजाड स्थान जहाँ कि 30,00,000 इजरायलीहरू, मोसा पुस्तकका मानिसहरू त्यहाँ उनीहरू खतम भएर गए। खालि उनीहरूको बीचबाट दुईजना मात्रै, कलेब अनि यहोशू, यिनीहरू दुई मात्रै प्रतिज्ञाको मुलुकमा जान सके, यर्दन पारी जान सके। लाल समुद्रको बप्तिस्मा, पानीको बप्तिस्मा, यर्दनको बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा, अनि यी दुईवटा बप्तिस्माको बीचमा उजाड स्थान रहेको छ। म बाँचेको छु, मरेपछि मेरो आत्मा स्वर्गमा जान्छ, त्यति भए पुग्यो। संसारमा बसेको बेलामा चाहिँ दुःख कष्ट सहँदै पनि हेलित निन्दित अवहेलित भएर हारको जीवन जिउँदै गनगनाउँदै कुडकुडाउँदै मैले यहाँ समय बिताउन पर्छ, अनि जब येशु प्रभु मलाई लिन आउनुहुन्छ अनि म त्यहाँदेखि स्वर्गमा जान्छु, त्यो जीवन आज त्यो जीवन तपाईँ र मेरो लागि होइन प्रियहरू हो। परमेश्वरले तपाईँ र मलाई मिश्र देशबाट निकालेर ल्याउनु भएको चाहिँ उद्धार स्थानमा नाश गर्नलाई होइन, हामीलाई प्रतिज्ञाको मुलुकमा पुर्याउनलाई हो। यसकारण लाल समुद्रको बप्तिस्मा चाहिँ पानीको बप्तिस्मा, यर्दनको बप्तिस्मा चाहिँ पवित्र आत्माको बप्तिस्मा, अनि हामी यर्दनको बप्तिस्मा पवित्र आत्माको बप्तिस्मा पाएपछिबाट मात्रै हाम्रो प्रतिज्ञाको मुलुकमा पुग्न सक्छौँ। मण्डलीलाई यो कुरो हामीले सिकाउँदै आएका हौँ। अनि प्रभुसँग हाम्रो प्रार्थना यो छ, प्रभु हाम्रो मण्डलीमा कुनै पनि यस्तो भाइ बहिनी नहोस् जसले चाहिँ खालि पानीको बप्तिस्मा मात्रै पाएको छ, पवित्र आत्माको बप्तिस्मा पाएको छैन, हारको जीवन, पापमा, संसारमा, गन्दगीमा, स्वार्थपनामा एकदमै गनगनाउने, कुर्कुराउने, निराश हुने, उदास हुने, रोइरहने त्यस्तो खालको जीवन हाम्रो भाइ बहिनीहरूले नबिताउन्। हाम्रो यर्दन पारी पवित्र आत्माको बप्तिस्मा लिएर यर्दन पारी हामी पुग्न सकौँ, त्यो देश अधिकार गर्नका लागि हाम्रो प्रभुसँगको प्रार्थना चाहिँ यो। अनि आज मैले तपाईँलाई बताउन लागेको कुरो चाहिँ हालैमा मात्रै प्रभुले मलाई एउटा विशेष कुरो देखाउनु भयो। झन्डै मैले पवित्र आत्माको बप्तिस्मा पाएको अब 40 वर्ष हुन लाग्यो, 40 वर्ष। त्यसपछिबाट मैले मण्डलीलाई पवित्र आत्माको बप्तिस्माको बारेमा सिकाउन लागेको, पवित्र आत्माको बप्तिस्माको बारेमा सिकाउन लागेको। अनि प्रभुले मलाई त्यति नै बेलामा के भन्नुभयो भनेदेखि, तैँले यो सिकाउन नबिर्सिनु, पवित्र आत्माको बप्तिस्मा चाहिँ हामीको लक्ष्य होइन, त्यो मात्रै हाम्रो लक्ष्य होइन, सबैले पवित्र आत्माको बप्तिस्मा पाउनुपर्छ त्यति मात्रै होइन। पवित्र आत्माको बप्तिस्मा त प्रवेशद्वार हो, लाल समुद्रको बप्तिस्मा त्यो चाहिँ निकासद्वार हो भनेदेखि पवित्र आत्माको बप्तिस्मा त त्यो त प्रवेशद्वार हो, पस्ने ढोका हो, त्यो चाहिँ पस्ने ढोका हो, त्यो ढोकाबाट पसेर चाहिँ हाम्रो चाहिँ प्रतिज्ञाको मुलुकमा पुग्नु पर्ने हो। अनि प्रभुले मलाई यो कुरो बताउनु भयो, पवित्र आत्माको बप्तिस्माको बारेमा सिकाउनु मात्र होइन कि त्यसपछिबाट मण्डली चाहिँ के गर्ने यो कुरो अहिले बताउन पर्छ। अनि यसै कारण प्रभुले मलाई यो यहोशूको पुस्तकबाट प्रभुले मलाई त्यो आज्ञा दिनुभएको, यहोशूको पहिलो अध्याय पल्टाउनुहोस्, यहोशूको पहिलो अध्याय त्यसको 6 पद प्रभुले मलाई दिनुभएको आज्ञा, तर म तपाईँलाई पढिदिउँ, म माथिदेखि नै पढिदिन्छु, यहोशू 1:1 म पढिदिन्छु। परमप्रभुका दास मोसाको मृत्युपछि मोसाको सेवक नुनको छोरो यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण उठ, त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिने देशमा जा। मैले मोसालाई भने जै तिमीहरूका पैतालाले कुल्चिने सबै जग्गा मैले तिमीहरूलाई दिएको छु, उजाड स्थान र यस लबानोनदेखि लिएर महानदी अर्थात् पर्वत नदीसम्म, हित्तीहरूका जम्मै देश र पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामने कोही मानिस खडा हुन सक्ने छैन, जसरी म मोसासँग रहे त्यसरी नै म तँसँग रहनेछु, म तँलाई धोका दिने छैन औ तैँले औ तँलाई त्याग्ने छैन। 6 पद बलियो र खुब साहसी बन, किनकि मैले तिमीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खाहरूसित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैले गराउन सक्नेछस्। केवल बलियो र अति साहसी भएर मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर, त्यसबाट दाहिनेतिर देब्रेतिर नफर्की त जहीँ गए पनि सफलता पाउने छस्। परमेश्वरको यो वचन परमेश्वरले मलाई दिनुभएको बलियो र खुब साहसी वन मैले तिनीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खासँग प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्ने छस्। परमेश्वरले यो प्रतिज्ञा मलाई दिनुभयो। हुन त यो प्रतिज्ञा त परमेश्वर यो आज्ञा त परमेश्वरले यहोशूलाई दिनुभएको अनि यहोशूलाई त धेरै डर लागेको किनकि मोसाको मृत्युपछि त्यति धेरै इजरायलीहरूलाई अब उसले तिनीहरूलाई डोर्याउन पर्ने अनि यहोशूलाई डर किन लागेको भने मोसा त एकदमै ठुलो नेता थियो परमेश्वर त मोसासँग आमने सामने बात गर्नुहुन्थ्यो अरे आफ्नै साथी जस्तै नै अनि जब मोसा परमेश्वरको उपस्थितिमा रहेर डाँडामा समय बिताउँदाखेरि मोसा फर्केर आउँदाखेरि अनुहारमा परमेश्वरको ज्योति परमेश्वरको प्रकाश लिएर आउँथ्यो अरे मोसा अनि इजरायलीहरू सबै डराउँथे मोसाको अगाडि जान किनकि उसको अनुहार जलिरहेको उसको अनुहार बलिरहेको त्यो देख्दाखेरि सबैजना डराउँथे अनि मोसाले एउटा ओढ्नी एउटा त्यस प्रकारले ओढेर पर्दाभित्र उसको अनुहार लुकाउने काम गर्न पर्थ्यो अरे अनि यहोशूलाई त साह्रै डर लागेको मोसा जस्तो मानिसले यो काम गर्न नसकेको परमेश्वर भन्नुहुन्छ मेरो दास मोसा मर्यो अब यी मानिसहरूलाई तैँले लिएर जानुपर्छ अनि यहोशूलाई त धेरै डर लागेको म त केही पनि जान्दिनँ मलाई त अनुभव नै छैन म केही पनि जान्दिनँ मोसा अनि यहोशूलाई साह्रै डर लागेको परमेश्वरले यहोशूलाई भन्नुभयो परमेश्वरले भन्नुभयो बलियो र खुब साहसी बन बलियो बन खुब साहसी बन किनकि मैले तिनीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खासित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्नेछस्। परमेश्वर मोसाले त गराउन सकेन मैले गराउने उसलाई त धेरै डर लागेको प्रियहरू एउटा कुरो याद गरौँ है प्रतिज्ञाको मुलुक छ नि त्यो चाहिँ आशिषको मुलुक हो दुध र मह बग्ने देश हो त्यो चाहिँ आशिषको मुलुक हो। मोसा चाहिँ व्यवस्था चाहिँ मोसाबाट आएको व्यवस्था चाहिँ अनि प्रतिज्ञाको मुलुकमा व्यवस्थाले पुर्याउन सक्दैन पुरानो नियमको व्यवस्थाले पुर्याउन सक्दैन 10 आज्ञा पालन गरेर कोही पनि प्रतिज्ञाको मुलुकमा पुग्न सक्दैन। मोसाको मृत्यु भएको भनेका कारण नै त्यही हो न त मोसा त्यहाँ जान सक्यो न त हारुन त्यहाँ जान सक्यो न त उनीहरूको दिदी त्यहाँ जान सक्यो कोही पनि जान सकेनन् ती नेताहरू पनि सबै नै मरे। व्यवस्थाले कहिल्यै पनि हामीहरूलाई दुध र मह बग्ने देशमा पुर्याउन सक्दैन हामीलाई येशु चाहिन्छ यहोशु भनेको चाहिँ पछि यो यहुदीहरूको भाषामा नयाँ नियममा आएर चाहिँ येशु यहोशु भनेको चाहिँ येशु हामीलाई येशुले मात्र लैजान सक्नुहुन्छ। व्यवस्थाले जुन काम गर्न सक्दैन त्यो काम अनुग्रहले मात्रै गर्न सक्नुहुन्छ अनुग्रहले मात्रै गर्न सक्दछ अनुग्रहले मात्र गर्न सक्दछ। यसकारण हो प्रियहरू हो पुरानो नियमका ती ठुला ठुला अगमवक्ताहरू ती ठुला ठुला गुरुहरू सिकाउनेहरू राजाहरू उनीहरूले कतिवटा कुराहरू देख्न सकेनन् भनेको कारण नै त्यही हो बुझ्न सकेनन् उनीहरूले किनकि व्यवस्था पालनले कहिल्यै पनि व्यवस्था पालनले हामीलाई प्रतिज्ञाको मुलुकमा पुर्याउन सक्दैन मोसाले पुर्याउन सकेन मोसाको मृत्यु भयो ऊ आफै पनि जान सकेन उसले इजरायलीहरूले पनि लान सकेन तर येशूले लैजानुहुन्छ यहोशू भनेको चाहिँ येशू उहाँले लैजानुहुन्छ अनि यो कुरो त यहोशूलाई त परमेश्वरले घरिघरि भनिरहनु पर्यो किनकि यहोशू त साह्रै नै डराएको थियो यहाँ 6 पदमा हामीले हेऱ्यौँ नि बलियो र खुब साहसी बन फेरि सातौं पदमा पनि प्रभु भन्नुहुन्छ केवल बलियो र साहसी भएर। तल गइकन नौ पदमा पनि फेरि परमेश्वर भन्नुहुन्छ तँलाई मेरो आज्ञा छ बलियो र खुबै साहसी हो। किन होला तीन तीन पल्ट परमेश्वरले त्यही छोटो अवधिमा यहोशुलाई भनिराखेको बलियो र खुब साहसी बन, बलियो र खुब साहसी बन, किनकि यहोशुलाई साँच्चै नै डर लागेको थियो। यहोशुले त्यो त्यति ठुलो जिम्मेवारी उतार्न सक्छु भन्ने उसलाई आँटै पुगेको थिएन। यहाँसम्म कि पछिबाट गइकन हामी दोस्रो अध्याय अनि त्यसको तल गइकन 18 पदमा चाहिँ हामी पढ्छौँ कसरी मानिसहरूले रुबेनी गादी मनसेका आदि कुलका मानिसहरूले यहोशुलाई भन्दछन् केवल तपाईँ बलियो र साहसी हुनुहोस्। परमेश्वरले त तीनचोटि भनिहाल्नुभयो अनि पछिबाट गइकन मानिसहरूले पनि रुबेनी गादी मनसेका आधा कुलका मानिसहरूले पनि यहोशुलाई भन्दछन् बलियो र खुब साहसी बन, बलियो र खुब साहसी बन। धेरै गाह्रो कुरो यहोशुको लागि, मोर्साले त गर्न नसकेको कुरो मैले कसरी गर्ने? परमेश्वरले त भन्नुभयो खुब साहसी बन, मैले तिनीहरूलाई दिनु भनेर तिनीहरूका पिता पुर्खाहरूसित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्नेछस्, तैँले गराउन सक्नेछस्, तैँले गराउन सक्नेछस्। अनि यहोशु त भन्दछ मोसाले त गर्न सकेन त्यो कुरो, मैले कसरी गर्ने, मैले कसरी गर्ने? प्रियहरू हो, पवित्र आत्माको बप्तिस्मा चाहिँ हाम्रो लक्ष्य होइन, प्रभुले मलाई देखाउनु भएको। तपाईँहरूलाई पवित्र आत्माको बप्तिस्माको अनुभवसम्म डोर्याएर पवित्र आत्माको बप्तिस्मा लिन लगाएर त्यसै छोडिदिने परमेश्वरको इच्छा यो होइन। ती इजरायलीहरूलाई यर्दन पारी तारेर यर्दनदेखि उतापट्टि लगेर भइगयो अब तिमीहरू प्रतिज्ञाको मुलुकमा पुग्यौ जेसोकै गर्छौ गर भनेर छोडिदिने परमेश्वरको यो इच्छा थिएन। परमेश्वरको इच्छा त यो थियो यहोशुलाई भनेको बलियो र खुब साहसी बन, मैले तिनीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खासित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्नेछस्। यर्दन पारी लैजाने मात्र होइन, यर्दन पारी लगेपछि तिनीहरूलाई त्यो ठाउँमा पुर्याउने जो परमेश्वरले दिन्छु भनेर पिता पुर्खाहरूलाई प्रतिज्ञा गर्नेको देशमा लगेर उनीहरूलाई अधिकार गर्न लगाउने, अधिकार गर्न लगाउने। अधिकार गर्नु भनेको के हो याद छ तपाईँलाई? यो चाहिँ अब हाम्रो भयो, यो चाहिँ हाम्रो भयो। अधिकार भनेको चाहिँ त्यो, परमेश्वरले यो भन्नुभयो। यो कुरो परमेश्वरले मोसालाई पनि भन्नुभएको थियो, यहोशुलाई पनि भन्नुहुन्छ। यहोशु 1:3 हरेक ठाउँ जो तिमीहरूको पाउँको पैतालाले टेक्नेछ। अनि तपाईँको पाउँको पैताला कहाँ छ याद छ तपाईँलाई? तपाईँको पाउँ यो हो, तपाईँको खुट्टा, पैताला भनेको चाहिँ यो हो, पैताला भनेको चाहिँ तलको। हरेक ठाउँ जो तिमीहरूको पाउँको पैतालाले टेक्नेछ त्यो मैले तिमीहरूलाई दिएको छु। हामीले गएर टेक्न पर्ने, विश्वासको कदम उठाएर हामीले गएर टेक्न पर्ने, भन्नु पर्ने यो आशिष परमेश्वरले मेरो लागि राखिदिनु भएको हो ख्रिस्ट येशु प्रभुमा। अनि यो आशिष अब म आफ्नो बनाउँदैछु, विश्वासको कदम उठाएर त्यो ठाउँलाई टेक्न पर्ने, टेक्न पर्ने। हरेक ठाउँ जो तिमीहरूको पाउँ पैतालाले टेक्छ मैले तिमीहरूलाई दिएको छु। अब प्रियहरू, आत्मिक जीवनका आशिषहरू थुप्रै 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 आशिषहरू, आँखाले नदेखेका, कानले नसुनेका, मानिसका सोचमा नआएका, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि परमेश्वरले तयार पार्नुभएको आशिषहरू थुप्रै 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 आशिषहरू छन्। अनि ती आशिषहरूलाई चाहिँ हामीले गएर येशु ख्रिस्टको नाउँमा हामीले त्यो आशिषलाई टेकेर भन्नुपर्ने, यो आशिष मेरो आशिष हो, यो वरदान मेरो वरदान हो, येशु ख्रीष्टको नाउँमा यो आशिष म लिन्छु, थाप्छु होइन, म लिन्छु, म टेकेर आफ्नो बनाउँछु, आजदेखि यो आशिष मेरो हो भनेर त्यस प्रकारले हामीले लिनुपर्ने। अनि आज यदि हामी पर्खिरह्यौँ भनेदेखि कहिले परमेश्वरले दिनुहुन्छ र परमेश्वर त्यो वरदान मलाई दिनुहोस्, त्यो वरदान मलाई दिनुहोस्, अनि कहिले परमेश्वरले दिनुहुन्छ भनेर पर्खिरहने प्रिय त्यसै गऱ्यौँ भनेदेखि हामीले समय बर्बाद गर्छौँ। अब त हामीहरू त मागेर पर्खिरहने होइन, अब त हामी त पाइलो टेकेर आफ्नो बनाउनेहरू पाउन पर्ने भयो। यो कुरो मैले बुझेको थिइनँ। मैले पवित्र आत्माको बप्तिस्माको बारेमा सिकाएको अब त झन्डै मलाई लाग्छ 37-38 वर्ष पनि भयो होला, 40 वर्ष जस्तो हुँदैछ मैले पवित्र आत्माको बप्तिस्मा पाएको, त्यसपछिदेखि मैले सिकाउन लागेको। अनि प्रभुले जब मलाई यो प्रतिज्ञा दिनुभयो, प्रभुले भन्नुभयो बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खाहरूसित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्नेछस्। भाइ बहिनीहरूलाई पवित्र आत्माको बप्तिस्माको अनुभवसम्म मात्रै डोर्याएर यर्दन पारी मात्रै लगेर भइगयो तिमीहरू अब पवित्र आत्माको बप्तिस्मा पायौ, तिमीहरू प्रतिज्ञाको मुलुकमा पाइलो टेक्यौ, अब तिमीहरू प्रतिज्ञाको मुलुकमा पसिसक्यौ, दुध र मह बग्ने देशमा तिमीहरू पुग्यौ, अब जेसुकै गर भनेर छोडिदिने त्यो परमेश्वरको इच्छा मेरो लागि होइन। मैले तपाईँहरूलाई डोर्याउन पर्ने, परमेश्वरले तपाईँहरूको लागि जुन ठाउँ पहिल्यै नै राखिदिनु भएको छ त्यो आशिषको ठाउँमा पुर्याउन पर्ने मैले तपाईँहरूलाई। अनि परमेश्वरले यो आज्ञा मलाई दिनुभएको, धेरैचोटि मलाई केही ज्ञान नै थिएन, म डराइराखेको थिएँ, मलाई थाहा पनि थिएन, सुरुका दिनहरू धेरै अप्ठ्यारो थियो, किनकि मण्डलीका हाम्रा धेरै गुरुजनहरूलाई पनि यो कुरोको अनुभव थिएन, म पनि एउटा भर्खर मात्रै सिक्न लागेको एउटा सिकारु व्यक्ति मात्रै थिएँ, यो कुरोको मलाई केही ज्ञान थिएन, यो कुरोको मलाई केही अनुभव थिएन, त्यस्तो अवस्थामा अलिक अप्ठ्यारो समय पनि थियो। त प्रभुको अनुग्रहले आज हाम्रा मण्डलीका परिषदका हामी सबैजना गुरुजनहरू, हामी जति दाजु दिदीहरू हामी छौँ, हामी सबै पवित्र आत्माको बप्तिस्मा पाएका मानिसहरू बन्न सकौँ। प्रभुलाई धन्यवाद होस्, आज हामीको मण्डलीमा धेरैजनाले पवित्र आत्माको बप्तिस्मा पाइसक्नु भएको छ, प्रभुलाई धन्यवाद होस्। तर पवित्र आत्माको बप्तिस्मा पाउनु भनेको चाहिँ यर्दन पारी जानु मात्रै हो, त्यति भएर पुगेन। तपाईँहरूलाई हामीहरूले त्यस आशिषको ठाउँमा पुर्याउनु पर्ने, जो ठाउँ परमेश्वरले तपाईँको लागि राखिदिनु भएको छ। अनि अब म तपाईँलाई एउटा कुरो भन्छु है, हालसालैमा प्रभुले मेरो जीवनमा एउटा छुवाई ल्याउनु भयो। म त के सोचिराखेको थिएँ भनेदेखि पोहोर वर्ष स्वर्ण महोत्सव भयो, एक प्रकारले हामी माथि शिखरमा पुग्यौँ, स्वर्ण महोत्सव एकदमै राम्रो भयो, प्रभुलाई धन्यवाद धेरै आशिष पायौँ, 50 वर्षसम्म प्रभुले हाम्रो मण्डलीलाई दिनुभएको आशिषहरूको लागि हामीले प्रभुलाई धन्यवाद चढायौँ, परमेश्वरको स्तुति प्रशंसा गऱ्यौँ, हामी त्यहाँ धेरै उत्साह भयो। म त जहिले पनि यो भवनमा आउँछु, मलाई त अचम्म लाग्छ यो भवनमा पस्दा, परमेश्वरले हामीलाई दिनुभएको यो भवन हामीले परमेश्वरको लागि बनाएको भवन होइन, परमेश्वरले हामीलाई दिनुभएको भवन, जतिकै बाहिर पानी परे तापनि जेसुकै भए तापनि आज हामी कति आरामसँग यहाँ बसेर परमेश्वरका सेवा स्तुति आराधना गर्न लागेका छौँ। यो परमेश्वरले हामीलाई दिनुभएको भवन, स्वर्ण महोत्सवको एउटा एकदमै आशिषको कुरो त यो भवन नै भयो हाम्रो लागि। परमेश्वरले हामीलाई कति धेरै आशिष दिनुभयो, कति धेरै आशिष दिनुभयो। तर यो कामको लागि मलाई चाहिँ डर लागिराखेको थियो, के हुने हो, कसो हुने हो, कहाँ जान पर्ने हो, हामीहरू मण्डलीलाई कतैतिर डोर्याउनु पर्ने हो। अनि मैले अघि नै भनिहालेँ, हाल सालैमा पवित्र आत्माको यो जागृतिको कुरो जब नेपालमा पनि आयो अप्रेल 3 तारिक फ्लोरिडाको लेकल्यान्ड भन्ने ठाउँमा त्यहाँ यो जागृति सुरु भएको. टोड बेन्टले नाउ भएको एकजना क्यानाडाबाट आएको प्रचारकले त्यहाँ प्रभुको महिमाको लागि यो फ्लोरिडाको हिलिङ आउटपोरिङ भन्छ, हिलिङ रिभाइभल भन्छ, यो चङ्गावाईको निको पार्ने यो यस्तो खालको सेवकाईमा बडो जोडतोडसित उहाँले सेवकाई गर्न लाग्नुभयो. अनि रोरी र वेन्डी एलेकले, गड च्यानलको रोरी र वेन्डी एलेकले यरुसलमबाट यसको प्रचार प्रसार गर्ने कामको जिम्मा लियो. आज संसारभरि कुना कुनासम्म यो जागृतिको आगो सल्केर गएको छ, सल्केर गएको छ. ओ मानिसहरू, रोगी बिरामी मानिसहरू निको हुन लागेका छन्, अघि अघि पनि भइराखेको हो. तर यो जागृतिको एउटा अचम्मको विशेषताको कुरो के भयो भनेदेखि, टोड बेन्टले भन्दछ, त्यो प्रचारकले, कन्टेजियस भन्दछ, यो त सरुवा रोग जस्तै नै, छुन साथ सर्ने जस्तै नै. यो जागृतिमा त कतिजना प्रभुका भक्तहरूले, आत्माले भरिएका मानिसहरूले रोगी बिरामीहरूमाथि हात राखेर निको पार्ने काम मात्र गरेको होइन कि, यो जागृतिमा त के भइराखेको छ भने, बसिराखेका विश्वासीहरूले, तपाईँहरू जो त्यहाँ बसिराख्नु भएको छ, पवित्र आत्माको शक्तिमा तपाईँहरूले यो काम गर्न सक्नुहुन्छ. विश्वासीहरूले रोगी बिरामीहरूमाथि हात राखेर प्रार्थना गर्छन्, रोगी बिरामीहरू निको हुँदैछन्। अचम्मको कुरो भइराखेको छ, अचम्मको कुरो भइराखेको छ. संसारभरि नै गड च्यानलले त आज संसारका कुना कुनासम्म पनि पुर्याएको छ. वेन्डी एलेकले एउटा इन्टरभ्यूमा भनिराखेको कुरो, मैले त्यो कतिजनासँग बाँडे पनि त्यो कुरो, उहाँले जसै कुरा गर्न लाग्नुभएको थियो, उहाँले के भन्नुभयो भनेदेखि, हिमालय मुलुकको नेपाल भन्ने देशमा पनि यो जागृति पुगेको छ, उहाँले भन्नुभयो. उहाँले यो पनि भन्नुभयो, टिभीमा मानिसहरूले यो जागृतिका कुराहरू हेरिराखेका छन्, नेपालमा पनि, हाम्रो नेपालमा पनि आयो यो जागृति प्रियहरू हो. अनि टोड बेन्टले त के पनि भन्छ भनेदेखि, उसका जति कति हजार मानिसहरू हुन्छन् त्यहाँ, अनि उहाँ यता टिभीतिर हेरेर के भन्छन् भनेदेखि, उनले यो चाहिँ टिभीमा हेर्ने वा त इन्टरनेटमा हेर्ने मानिसहरूको लागि हो. अनि के भन्छन् भने, यो सेवाका यो अभिषेक, प्रभुको अभिषेक अब आउन लागेको छ पवित्र आत्माको, यदि तपाईँ चाहिँ हेर्दै हुनुहुन्छ भनेदेखि तपाईँले गएर प्रार्थना सहित त्यो टिभीलाई छुनुहोस्, तपाईँ त्यो टिभीलाई छुनुहोस्, तपाईँको कम्प्युटरलाई छुनुहोस् तपाईँले प्रार्थना सहित. अनि अचम्मको कुरो, पवित्र आत्माको अभिषेक त्यो टिभीद्वारा पनि मानिसहरूले पाइराखेका छन्, त्यो कम्प्युटरद्वारा पनि मानिसहरूले पाइराखेका छन्। अनि म तपाईँहरूलाई भन्छु, त्यसै यो खेल खट्टाको कुरो होइन है, म त बुढो मान्छे, म त मण्डलीले एक प्रकारले खारिज गरे पनि हुन्छ, यो बुढोले अब के गर्न सक्छ, केही पनि गर्न सक्दैन. 82 वर्ष पुगेको यो बासी, यो बासी बुढो, यो बासी बुढोले पनि 11:30-12 बजे राति उसको कोठामा टिभी हेरिरहेको. अनि जब टोड बेन्टले भन्नुभयो, अब तपाईँहरू जतिजना टिभी हेर्दै हुनुहुन्छ, तपाईँहरूले पनि यो अभिषेक चाहनुहुन्छ भनेदेखि गएर तपाईँको टिभी छुनुहोस्, कोठामा कोही पनि छैन, म एक्लै, मलाई त्यस्तो प्रभुको अगुवाई भयो, अनि मैले गइकन त्यो टिभी छोएँ, प्रभुसँग प्रार्थना गरेँ, प्रभु मलाई पनि त्यो अभिषेक, अनि प्रभुले मलाई त्यो अभिषेक, भाइ बहिनीहरू, प्रभुले मलाई अभिषेक दिनुभयो. आजको केही हप्ता अगाडिको कुरो हो, यसै कारण मलाई उत्साह भयो, मलाई जोस भयो. एकपल्ट त मैले त सोचेको थिएँ, अब त म त केही पनि गर्न सक्दिनँ मण्डलीको लागि, तर जब प्रभुको अभिषेक मैले पाएँ, ओ भित्र के भयो मलाई, कुनै एक किसिमको सास आयो, आँट आयो मलाई, अनि मैले प्रभुलाई भन्न लागेँ, प्रभु मलाई थाहा छैन अझै तपाईँले मलाई कति दिन राख्नुहुन्छ, कति हप्ता राख्नुहुन्छ, कति महिना राख्नुहुन्छ, कति वर्ष राख्नुहुन्छ, मलाई थाहा छैन, कहिलेसम्म मसित यो बल शक्ति हुन्छ मलाई थाहा छैन, तर जतिसम्म तपाईँले मलाई जीवित राख्नुहुन्छ, जतिसम्म तपाईँले मलाई जीवन दान दिनुहुन्छ, मण्डलीको लागि यदि मैले केही गर्नु हो भनेदेखि तपाईँले दिनुभएको पवित्र आत्माको अभिषेकमा म आफ्नो जीवन, बाँकी जीवन जति पनि म तपाईँलाई दिँदैछु, मैले आफ्नो जीवन प्रभुलाई समर्पण गरेँ, मैले आफ्नो जीवन प्रभुलाई समर्पण गरेँ। अनि मैले आज भन्न चाहेको कुरो चाहिँ भाइ बहिनीहरू, यो आशिष आज पास्टरको लागि मात्र होइन, एल्डर गुरुबाहरूको लागि मात्र होइन, डिकनहरूको लागि मात्र होइन, डिकनेसहरूको लागि मात्र होइन, पूर्वकालीन सेवक सेविकाहरू फुल टाइम वर्कर्सहरूको लागि मात्र होइन, सन्डे स्कुलका, बाल सङ्गतिका, जवान सङ्गतिका, आमा दिदी बहिनी सङ्गतिका, बाबु दाजु सङ्गतिका, सेवा गर्ने प्रभुका छोरा छोरीहरूको लागि मात्र पनि होइन, घरेलु सङ्गतिका अगुवाहरू, सहायक अगुवाहरूको लागि मात्र पनि होइन, यो आशिष चाहिँ तपाईँको लागि पनि हो, तपाईँको लागि पनि हो, तपाईँको लागि पनि हो। यदि तपाईँले येशू ख्रिस्टलाई आफ्नो मुक्तिदाता, आफ्नो प्रभु भनिकन ग्रहण गर्नुभएको छ भने, येशूको रगतले तपाईँको पाप क्षमा पाउनुभएको छ भने, मुक्ति उद्धार तपाईँले पाउनुभएको छ, प्रभु येशूको आत्मा तपाईँमा बास गर्नुहुन्छ भने, प्रभु भन्नुहुन्छ यो अभिषेक हरेक विश्वासीको लागि हो। तपाईँले पनि यो अभिषेक लिएर रोगी बिरामीहरूलाई गएर छुन सक्नुहुन्छ, रोगी बिरामीहरू निको हुन्छन्, भूत आत्मालाई धपाउन सक्नुहुन्छ। मर्कुसको 16 अध्यायको 17 र 18 के लेखिएको छ, विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ, तिनीहरूले मेरो नाउँमा भूत आत्माहरू धपाउनेछन्, नयाँ नयाँ भाषाहरू बोल्नेछन्, सर्पहरूलाई टिप्नेछन्, विषैला कुरा पिए तापनि त्यसले तिनीहरूको हानि गर्ने छैन, रोगी बिरामीहरूमाथि हात राख्नेछन् अनि तिनीको हुनेछन्। प्रभुले भन्नुभएन विश्वास गर्ने पास्टरहरू, विश्वास गर्ने मिनिस्टरहरू, मिसनरीहरू, विश्वास गर्ने प्रचारकहरू, प्रभुले भन्नुभएन विश्वास गर्नेहरू भन्नुभयो, अनि विश्वास गर्ने भन्दाखेरि चाहिँ साधारण क्रिस्चियनहरू पनि, जुनहरूले विश्वास गरेका छन्, जुनहरूले यो अभिषेक पाएका छन्, तिनीहरूले प्रभु भन्नुहुन्छ विश्वास गर्नेहरूले, विश्वास गर्नेहरूलाई यी चिन्हहरूले पछ्याउने छन्, तिनीहरूले मेरो नाउँमा भूतात्माहरू थपाउनेछन्। तपाईँले पवित्र आत्माको अभिषेक लिएर भूतात्मालाई येशू ख्रीष्टको नाउँमा निस्केर जा भनेर भन्नुभयो भने त्यो भूतात्मा भागेर जान्छ। तपाईँले त्यसको लागि भूतात्मा निकाल्ने वरदान भएको मान्छे चाहिँदैन, भूतात्मा निकाल्ने अभिषेक भएको मान्छे चाहिँदैन, तपाईँले पनि त्यो गर्न सक्नुहुन्छ। अन्य अन्य भाषा बोल्ने, सर्पहरूलाई टिप्ने, विषैला कुरा पिता पनि त्यसको हानि, त्यसले हानि गर्ने छैन, रोगी बिरामीहरूमाथि हात राख्ने येशूको नाउँमा अनि रोगी बिरामीहरू निको हुन्छ। यो जागृतिले त बडो अचम्मको काम गर्न लागेको छ। क्यान्सर बिरामी भएका मानिसहरू, ब्रेन ट्युमर भएका मानिसहरू, डरलाग्दा रोगहरू लागेका मानिसहरूले गएर टिभी सेट छुन्छन् विश्वास गरेर, अनि उनीहरू निको हुन्छन्। कहाँ वहाँ फ्लोरिडाबाट, अमेरिकाबाट हजारौँ माइल टाढो त्यहाँबाट त्यो अभिषेकको प्रचार प्रसार भइराखेको, यहाँ मानिसहरूले टिभी छुन्छन्। उनीहरूले येशू प्रभुमा विश्वास राखेर त्यो अभिषेकको कारणले उनीहरूको रोग बिमार बिसन्चो भनेर निको भएर जान्छ। सम्झनुहोस् त प्रियहरू, यदि त्यस्ता खालका कुराहरू नेपालमा हुन लाग्यो भनेदेखि, नेपालमा रोगी बिरामी भाइ बहिनीहरू औषधि पानी उपचारले निको नभएकाहरू, अस्पतालमा गएर औषधि उपचार गर्दाखेरि केही असर नपरेका त्यस्ता बिरामीहरू
येशु ख्रिस्टको नाउँमा त्यस प्रकारले निको हुन लाग्यो भने नेपालका 2,70,00,000 मानिसहरू मध्ये कतिजनाले येशु प्रभुमा विश्वास गर्नेछन्, येशु प्रभुलाई ग्रहण गर्नेछन्, येशु प्रभुलाई मुक्तिदाता प्रभु भनेर ग्रहण गर्नेछन्। यसकारण हो मण्डली जाग्न पर्ने, मण्डली जाग्न पर्ने। अब म तपाईँलाई भनौँ है, एउटा कुरो मैले बुझिराखेको थिइनँ अनि म यत्रै अन्यलमा परिराखेको थिएँ अनि मलाई डर लाग्थ्यो कहिले काहीँ, मैले कसरी गर्ने होला, यो कसरी गर्ने, के गर्ने। प्रभु भन्नुहुन्छ बलियो र खुब साहसी बन। अनि म त के सोच्थेँ भनेदेखि प्रभु भन्दै हुन्थ्यो त आफैलाई बलियो बना अनि खुबै साहसी बना अनि त्यसपछिबाट मैले तिनीहरूलाई दिन्छु भनेर तिनीहरूका पिता पुर्खासित प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा तैँले गराउन सक्नेछस्। यसकारण तैँले आफैलाई बलियो बना, तैँले आफैलाई खुबै साहसी बना। प्रभुले त त्यो भन्नुभएको भन्ने पो, मलाई त अहिलेसम्म मैले त्यो सोचिराखेको थिएँ, अहिलेसम्म आजको केही दिन अगाडिसम्म मैले त्यही सोचिराखेको थिएँ। अनि एक दिन प्रार्थना गर्दै बेलामा, अहिले हालैमा प्रार्थना गर्दै बेलामा प्रभुले मलाई एउटा प्रकाश दिनुभयो, एउटा प्रकाश दिनुभयो के भनेदेखि यो त प्रभुको आज्ञा होइन रहेछ, यो त प्रभुको घोषणा पो रहेछ, प्रभुको घोषणा पो रहेछ। त्यो बिरामी मानिसलाई जब येशु प्रभुले त्यो कुष्ठ रोगीलाई भन्यो शुद्ध भइजा, शुद्ध भइजा भन्नुभयो, बी क्लिन, त्यो रोगीलाई भन्नुभयो बी हिल्ड, निको भइजा भन्नुभयो, यो त आज्ञा त होइन नि, यो त घोषणा पो रहेछ। प्रभु भन्दै हुन्छ म तिमीलाई यो गर्दैछु शुद्ध भइजा भन्दाखेरि त्यो शुद्ध हुने काम कुष्ठ रोगीलाई प्रभुले दिँदै हुनुहुन्छ, प्रभुले त्यो काम गरिदिँदै हुनुहुन्छ। अनि जसै प्रभुले त्यो उच्चारण गर्नुहुन्छ त्यो शब्द, त्यो कुरो भइहाल्छ। परमेश्वरले भन्नुभयो उज्यालो भइजाओस्, अनि जब परमेश्वरले यो कुरो भन्नुभयो उज्यालो भइहाल्यो, उज्यालो भइहाल्यो। प्रभुले यो कुरो मलाई देखाउनु भयो अनि मलाई, म जसै यो प्रार्थना गर्दै थिएँ यो प्रभुले भन्नुभएको कुरो सोच्दै, बलियो र खुब साहसी हो त आफै आफैलाई बलियो बना अनि साहसी बना भनेको त होइन रहेछ। प्रभुले त मलाई भन्दै हुन्छ, भन्दै हुन्छ म तँलाई भन्दैछु त बलियो हो। अनि प्रभुले बलियो हो भनेपछि त म त बलियो हुने भएँ, मैले कोसिसै गर्नु परेन, किनकि प्रभुले नै भन्नुभयो त बलियो। त्यो बिरामीलाई निको भइजा भन्दाखेरि त्यो बिरामीले निको हुने काम गरेन, त्यो बिरामी त निको भइहाल्यो। प्रभुले यो कुरो मलाई देखाउनु भयो बलियो र खुब साहसी बन, बलियो र खुब साहसी बन। प्रभुले दिनुभएका आज्ञाहरूमा नै प्रभुको प्रतिज्ञा पनि हुँदो रहेछ, यो कुरो मैले थाहा पाएको थिइनँ। अनि मलाई त कस्तो लागेको छ भनेदेखि आज प्रभुले मलाई बलियो बनाउनु भएको छ। एक समय थियो अस्तितिर जब म एकदमै अलिकति आफूलाई कमजोर भेटाउँथेँ, अब म अब त म त केही पनि गर्न सक्दिनँ, अब प्रभुको जति सेवा गरेँ अब त म केही पनि गर्न सक्दिनँ, म त त्यसरी सम्झन्थेँ। प्रभुले मलाई भन्नुभयो बलियो, बलियो। अनि जब प्रभुले त्यो आज्ञा गर्नुभयो, प्रभुले त्यो घोषणा गर्नुभयो, मैले त बल पाएँ, बल पाएँ, अनि मैले त साहस पनि पाएँ, आँटिलो पनि भएँ। परमेश्वरले मलाई भन्नुभयो परमेश्वरले तँलाई डरको आत्मा दिनुभएको छैन तर शक्ति र प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ, दिनुहुनेछ, होइन माग्न पर्दैन प्रभुलाई, दिनुहोस् प्रभु मलाई, मलाई शक्तिको आत्मा दिनुहोस्, मलाई प्रेमको आत्मा दिनुहोस्, मलाई आत्मसंयमको आत्मा दिनुहोस् भनेर माग्ने कुरो होइन, दिइसक्नु भएको छ, त्यो त तँसँग छ। हेर्न राम्रो आफैभित्र हेर्न, तँसँग छँदैछ। परमेश्वरले तँलाई डरको आत्मा दिनुभएको छैन तर शक्ति र प्रेम र आत्मा सम्झाउनु आत्मा दिनुभएको छ। भाइ बहिनीहरू, प्रभुको आज्ञा चाहिँ प्रभुको प्रतिज्ञा पनि हुँदो रहेछ। यसकारण हामीलाई आत्तिन पर्दैन। त्यो व्यभिचारिणी स्त्रीको कथा युहन्नाको 8 अध्यायमा पढ्छौँ नि हामीहरू, होइन? अनि मानिसले त्यो व्यभिचारिणी स्त्रीलाई पक्रेर ल्याए अनि भने प्रभुलाई, यसलाई हामीले व्यभिचार गर्दै बेलामा नै यसलाई त्यो व्यभिचारको कर्ममा नै यसलाई पक्रेका हौँ हामीले। अनि मौसाको व्यवस्थाले त भन्दछ यसलाई त ढुङ्गाले हिर्काएर मार्नुपर्छ। लो गुरु भन्नुहोस् अब तपाईँ के गरौँ, यसलाई ढुङ्गाले हिर्काएर मारौँ कि के गरौँ? यसलाई त हामीले व्यभिचारकै समयमा पक्रेर ल्याएको। उनीहरूले प्रभुलाई दोष लगाउनका लागि मात्रै त्यो गरेको। यदि व्यभिचारकै त्यसमा ल्याएर आएको भनेदेखि त्यो स्त्रीले मात्र त एक्लै त व्यभिचार गर्दिन नि, पुरुष पनि त चाहियो। किन पुरुषलाई चाहिँ ल्याएनन् तिनीहरूले? किन त्यस स्त्रीलाई मात्र घिस्याएर ल्याए? पुरुषलाई पनि त ल्याउनु पर्ने हो नि। पुरुष र स्त्रीले मिलेर व्यभिचार गरेको, बिचरा त्यो स्त्रीलाई मात्र लिएर आएको। अनि प्रभु भन्नुहुन्छ, तिमीहरूमध्ये जससँग पाप छैन त्यसले पहिलो ढुङ्गो हिर्काओस्। हो, व्यवस्थामा लेखेको छ यस्तालाई चाहिँ ढुङ्गाले हिर्काएर मार्नुपर्छ। तिमीहरूमध्ये कसै जससँग पाप छैन त्यसले पहिलो ढुङ्गो हिर्काओस्। सबैको हातबाट ढुङ्गा खसेर गयो, त्यहाँ कोही पनि उभ्न सकेन, सबैजना निस्केर गए। अनि त्यो व्यभिचारिणी स्त्री त्यहाँ उभिराखेकी छ, प्रभु हुनुहुन्छ त्यहाँ। अनि प्रभुले सोध्नुभयो, तिमीलाई दोष दिनेहरू कहाँ गए? के तिमीलाई कसैले पनि दोष दिएनन् भन्दा त्यो स्त्री भन्छ, होइन प्रभु, सबैजना गए, कसैले पनि दोष दिएनन्। येशु प्रभु उहाँले भन्नुहुन्छ, हेर्नुहोस् है, अब ती सबैका हातबाट ढुङ्गा खसेर गयो किनकि ती सबैले पाप गरेका थिए। त्यहाँ एकजना मानिस मात्रै हुनुहुन्थ्यो जसले चाहिँ त्यो स्त्रीलाई दोष्याउन सक्ने, उहाँ चाहिँ येशु प्रभु हुनुहुन्थ्यो, किनकि येशु प्रभुले कहिले पनि पाप गर्नुभएको थिएन। हेर्छ, प्रभुले भन्नुभयो तिमीहरूमध्ये कसले जसको पाप छैन त्यस पहिलो ढुङ्गो हिर्काओस्। सबैले आफ्नो आफ्नो पाप सम्झे फर्केर गए। येशु प्रभुले त्यस स्त्रीलाई ढुङ्गाले हिर्काउने अधिकार प्रभुको थियो। प्रभु भन्नुहुन्छ, म पनि तिमीलाई दोष्याउँदिन, म पनि तिमीलाई दोष्याउँदिन। दोष दिने अधिकार मसित छ, तर म पनि तिमीलाई दोष्याउँदिन। अरूले दोष दिएनन् म पनि तिमीलाई दोष्याउँदिन। जाऊ, पाप नगर। प्रभुले भन्नुभयो, जाऊ, पाप नगर। यसो जति विचार गर्दा त यो त प्रभुको आज्ञा पो हो। प्रभु भन्दै हुन्छ त्यो स्त्रीलाई, अबदेखि तिमी व्यभिचारको पाप नगर। प्रभुले त त्यसरी भन्नुभएको, अबदेखि तिमीले व्यभिचारको पाप नगर, यो त प्रभुको आज्ञा हो। तर प्रभु के भन्दै हुनुहुन्छ भने, म तिमीलाई शक्ति दिन्छु, म तिमीलाई आज्ञा मात्र दिँदिन, म तिमीलाई प्रतिज्ञा पनि दिन्छु, म तिमीलाई काम हराउँछु मात्र होइन, तर त्यो काम पुरा गर्नको लागि म तिमीलाई शक्ति पनि दिन्छु। यसै कारण मेरो आज्ञामा चाहिँ मेरो प्रतिज्ञा पनि छ। जाऊ, फेरि पाप नगर। किन? किनकि प्रभु भन्नुहुन्छ, मैले तिमीलाई क्षमा गरेँ, मैले तिमीलाई क्षमा गरेँ, अब तिमीले त्यो पाप गर्न पर्दैन, म तिमीलाई शक्ति दिन्छु, म तिमीलाई शक्ति दिन्छु। अनि आज भाइ बहिनीहरू, प्रभुले मलाई देखाउनु भएको कुरो यही हो, जहाँ प्रभुले आज्ञा गर्नुहुन्छ त्यो आज्ञामा प्रतिज्ञा पनि छ। अनि प्रभु के भन्दै हुनुहुन्छ भने, तिमीले यो गर्न सक्छौ, किन? किनकि तिमी एक्लै छैनौ, म पनि तिमीसँग छु, म पनि तिमीसँग छु। बलियो र खुब साहसी बन। भाइ बहिनीहरू, अब त्यो समय आइपुग्यो है, तपाईँ चाहिँ एउटा दर्शक भएर रमिते भएर खालि रमिता हेर्नलाई मात्रै बस्नुहुन्छ कि तपाईँ भन्नुहुन्छ, यो जागृतिमा अब म पनि भाग लिने छु प्रभु, यो जागृतिमा म पनि प्रवेश गर्नेछु, यो जागृतिमा म पनि आफ्नो ठाउँ लिनेछु। प्रभु भन्नुहुन्छ, हरेक ठाउँ जो तिम्रो पाउँको पैतालाले टेक्ला
तिम्रो पाउको पैतालाले टेक्ला, त्यो मैले तिमीलाई दिएको छु। यहाँ सोचेर मात्र हुने कुरो होइन, कल्पना गरेर सपना देखेर जपना गरेर मात्र हुने कुरो होइन, आफ्नो पाउको पैतालाले टेक्ने कुरो, अनुभवको कुरो, अनुभवको कुरो, अनुभवको कुरो। अनि आज भाइ बहिनीहरू, यदि तपाईँ प्रभुलाई भन्नुहुन्छ प्रभु मलाई पनि तपाईँले त्यो आशिषमा पुर्याउनुहोस्, म पनि त्यो आशिषमा जान चाहन्छु, यसै बसेर अरूको जीवनमा आशिष आएको रमिता हेर्दै उसलाई यस्तो, उसले त यस्तो गर्दैछ, उसले यस्तो गर्दैछ, रमिते भएर म बस्न चाहन्न, म पनि तपाईँको कामको निम्ति म आफैलाई तपाईँमा समर्पण गर्न चाहन्छु, म पनि आफैलाई तपाईँको हातमा दिन चाहन्छु, यो जागृतिमा म पनि भाग लिन चाहन्छु, यो जागृतिमा येशु ख्रिस्टको नाउँमा म ती आत्माका वरदानहरू म लिन चाहन्छु, ती वरदानहरू तपाईँले मेरो लागि राखिदिनु भएका वरदानहरू म आफ्नो बनाउनेछु, म आफ्नो पैतालाले टेक्नेछु। यो ठाउँ मेरो बाबुले मलाई दिनुभएको ठाउँ हो। मैले यो तपाईँलाई धेरै अगाडि पनि भनेको, अनि मेरो समय धेरै गइसकेछ, तर पनि मैले यो बताउनु पर्ने राम्ररी बताउँछु म। तपाईँ पर डाँडा देखाउनुहुन्छ त्यो पारीपट्टि, अनि भन्नुहुन्छ त्यो साथीहरूलाई, त्यो माथिको त्यो भिरदेखि तल आएको त्यो सुन्तला घारीहरू देख्दै हुनुहुन्छ, तलतिरको त्यो खेतबारीहरू, धानको खेती गरेको ती सबै ठाउँहरू, त्यो तलको बाँस खारीसम्म, माथिदेखि तलसम्म, पर त्यो ठुलो रुख, हरियो रुखदेखि लिएर यतातिर त्यो खोल्चासम्म, त्यो मेरो जमिन हो। तपाईँ भन्नुहुन्छ मेरो जमिन हो, अनि तपाईँको साथीले भन्छ कसरी कसरी प्रमाण के छ, तपाईँ भन्नुहुन्छ मसित लाल पूर्जा छ, मेरो बाबुले दिनुभएको लाल पूर्जा मसित छ, त्यो मेरो जमिन हो। अनि तपाईँको साथीले सोध्छ त्यसो तपाईँको जमिन हो भने त्यहाँबाट तपाईँले कति पाउनुहुन्छ त, कति अन्न आउँछ, त्यो सुन्तला बिक्री गरेर कति पैसा पाउनुहुन्छ, त्यतापट्टि त्यो धानको खेतीबाट कति मुरी धान आउँछ तपाईँलाई। अनि तपाईँ भन्नुहुन्छ त्यस्तो खालको मलाई केही पनि आएको छैन, त्यहाँ को छन्, त्यहाँ अरूहरू बसेका छन्, अरूहरू बसोबासो गरेका छन् त्यहाँ। अनि तपाईँको साथीले भन्छ त्यो तपाईँको जमिन हो भनेदेखि किन त त्यहाँ जमिनको सबै अन्नहरू फलफुलहरू तपाईँले नपाउनु भएको। अनि तपाईँ यी चाहनुहुन्छ, केही पनि गर्नुहुन्न, भन्नुहुन्छ त्यो चाहिँ अरूले कमाएर खाँदैछन्। तपाईँको साथीले भन्छ होइन साथी, त्यो पारा भएन, जाउँ म पनि तपाईँसँग जान्छु, हामी दुईजना सँगै जाउँ। अनि गएर त्यो जमिन तपाईँले आफ्नो भनेर त भन्नु पर्यो नि। अनि तपाईँको साथी तपाईँको साथमा जानुहुन्छ, गइकन तपाईँहरू साथमा गइकन तपाईँको साथीसँग गइकन त्यहाँ कहाँ गाउँका ठुला ठुला मानिसहरूलाई भेटेर त्यहाँदेखि त्यहाँ कुरा गर्नुहुन्छ तपाईँ। अनि त्यहाँ गएर कुरा गरिसकेपछि जब तपाईँ आफै त्यो ठाउँमा जानुहुन्छ, कुरा गर्न लाग्नुहुन्छ, त्यो जमिनमा उभ्नुहुन्छ, तपाईँ भन्नुहुन्छ यो जमिन चाहिँ मेरो जमिन हो, यो जमिन चाहिँ मेरो जमिन हो, त्यो जमिन तपाईँको हुनसक्छ, त्यो जमिन तपाईँको हुनसक्छ, किनकि तपाईँले गएर त्यहाँ पैतालाले कुल्चनु भयो नि, टेक्नु भयो नि, त्यो जमिन तपाईँको। जबसम्म तपाईँ त्यहाँ जानु भएन आफै टाढैबाट हेरेर, ओ त्यो जमिन मेरो भनेर केही पनि फाइदा भएन तपाईँलाई, टाढैबाट हेरेर तपाईँले आफैले गएर त्यो जमिनमा पाइलो टेक्न पर्यो। तपाईँको साथी तपाईँको साथमा थियो, अरूहरूले पनि कुरा गरे, अनि त्यहाँ सबै गाउँकाहरू ठुला ठालाहरू बसेर कुराकानी गरेर त्यो जमिन तपाईँको भयो, किनकि त्यो जमिन तपाईँकै थियो, लाल पूजा तपाईँसँग थियो। आज परमेश्वर भन्नुहुन्छ लाल पूजा यो हो, परमेश्वरले परमेश्वरको अदालतमा दिनुभएको लाल पूजा यो हो, येशु प्रभुको रगतको रगतले लेखिएको, येशु प्रभुको रगतको छाप भएको लाल पूजा यो। आशिषको ठाउँ तपाईँको लागि त्यो हो, अनि तपाईँ यहाँ बसेर हुँदैन प्रियहरू, तपाईँले त्यहाँ गएर आफ्नो पैतालाले टेक्नुपर्छ, भन्नुपर्छ यो मेरो हो, मेरो बाबुले मलाई दिनुभएको हो, लाल पूजा मसित छ, अनि त्यो तपाईँको हुनेछ। एउटा आखिरी कुरा गरेर म शेष गर्छु। मान्छे अलिकति अप्ठ्यारो अवस्थामा पऱ्यो भनेदेखि धेरै गाह्रो हुन जान्छ, के गर्नु के नगर्नु हुन्छ। त्यति बेलामा हामीको यो जमिन हाम्रो थिएन, बेथानी आश्रम बनिएको थिएन, पास्टर नै गुरुमाले धेरै प्रार्थना सहित यो जमिन हाम्रो हुनुपर्छ भनेर पैसा जम्मा गर्ने अभिभावक लिनुभयो, अनि हामीले पैसा पनि जम्मा गर्न लागेका थियौँ, त्यस्तो खालको कुराहरू भइराखेको थियो। यो जमिन त्यति बेलामा हाम्रो थिएन, यहाँ एउटा पर्खाल थियो, पर्खाल, अनि यो चाहिँ अर्कैको जमिन थियो, त्यहाँ थियो होला त्यो पर्खाल चाहिँ। हाम्रो जमिन त्यो घरको नजिकबाट नै पर्खाल गएको थियो, हामी सानो थियो हाम्रो ठाउँ, तिन रोपनीतिर उता थियो, यतातिर अरू। अनि म तपाईँलाई भनौँ, एक दिन के भयो, म सधैँ त्यहाँबाट माथिबाट हेर्थेँ यता, अनि प्रभुसँग प्रार्थना गर्थेँ, प्रभु त्यो त्यहाँ परसम्म प्रभु तपाईँले हामीलाई दिनुपर्छ, फेरि उतापट्टि जान्थेँ, उतापट्टि हेर्थेँ, त्यो पाखा पनि हामीले पाउनुपर्छ। प्रार्थना, धेरैले प्रार्थना गरे, म पनि प्रार्थना गर्थेँ। एकपल्ट बिहान मलाई कस्तो विचार आयो भने, प्रभुले भन्नुभएको कुरो, हरेक ठाउँ जो तेरो पाउँको पैतालाले टेक्नेछ मैले तँलाई दिएको छु। मैले कसैलाई पनि भनिनँ, म प्रार्थना गर्थेँ, सानो भवन थियो आमाको, त्यहाँ त्यहाँ भवनमा आएर मैले प्रार्थना गर्थेँ, यो यो जमिनको लागि प्रार्थना गर्थेँ, अनि धेरै गाह्रो के भइगयो भनेदेखि पछिबाट हामीसित अलिक पैसा पनि भयो, अनि अब र पनि के रहेछ भनेदेखि यो जमिनमा त एकजनाको नाममा होइन रहेछ, तीन चारजनाको नाममा पो रहेछ यो जमिन त, अनि उनीहरूकै बिचमा नै, दाजुभाइकै बिचमा नै अलिकति अनबन भएको, कसैले बेच्ने कुरा गरेको, कसैले नदिने कुरा गरेको, त्यस्तै गर्दाखेरि एकदमै लम्बिएर गएको थियो। अनि एक बिहान म यताउता हेर्ने, कसैले पनि हेरेको चाहिँ हेरेको छैन, मकै घारी थियो त्यति बेलामा, यहाँ मकै अलिक ठुल्ठुलो भएको थियो, अनि पर्खालबाट हाम फालेर म यहाँ भित्र आएँ, अनि पैतालाले कुल्चेर भने, प्रभु मैले पैतालाले कुल्चेको ठाउँ यो हामीलाई दिनुपर्छ। अनि त्यहाँ धेरै बेर बसिनँ म, फेरि पर्खालदेखि उता गएँ म। त्यसको दुई हप्ताभित्रमा यो जमिनको जमिन पास हुने भयो, दुई हप्ताभित्रमा। प्रभुले त्यस प्रकारले हाम्रो विश्वासको कदर गर्नुहुँदो रहेछ। कुनि के भएको त्यो बौलापना आएको मलाई, त पर्खालबाट हाम फालेर अर्काको जमिनमा आएर हगि, यताबाट कराउन सक्ने थिएन साउजीहरूले, को हो त्यो के गर्दैछ भनेर कराउन सक्ने थिएन, तर त्यस प्रकारले म हाम फालेर आएँ, अनि त्यहाँ पर्खालकै छेउमा उभिएर मैले भने, प्रभु मैले आफ्नो पैतालाले टेकेको छु, यो पैतालाले टेकेको छु। दुई हप्ताभित्रमा साउजीहरूको दाजुभाइहरूको बिचको उनीको कुरा मिल्यो, अनि यो जमिन हामीले किन्न सक्यौँ। तपाईँको साहसको लागि भनेको कुरो मैले यो, यसकारण म आज तपाईँलाई भन्न चाहन्छु, हामी कतिजना कतिजना यो जागृतिमा हामीहरू उठ्नलाई तयार छौँ, कतिजना भन्नलाई तयार छौँ, प्रभु यो जागृतिमा म रमिते भएर हात बाँधेर के हुँदो रहेछ भनेर हेर्ने होइन, यो जागृतिमा म पनि भाग लिन चाहन्छु, मैले जेसुकै पनि गर्न सक्छु, सायद धेरै कुरो गर्न सक्दिनँ होला, प्रार्थना मात्रै गर्ने हो कि वा त अरूहरूलाई एक दुई शब्द बताउने हो कि मलाई थाहा छैन, तर यो जागृतिमा म पनि भाग लिन चाहन्छु, म आफ्नो पैतालाले कुल्चन्छु, यो ठाउँ आफ्नो पैतालाले कुल्चन्छु। कतिजनालाई त्यस्तो खालको इच्छा छ, पवित्र आत्माको अभिषेक, अहिले पवित्र आत्मा यहाँ मण्डलाइरहनु भएको छ, मण्डलाइरहनु भएको छ, मण्डलाइरहनु भएको छ, अनि आज कतिजना भन्नुहुन्छ, प्रभु मलाई पवित्र आत्माको एउटा नयाँ ताजा अभिषेक दिनुहोस्, एउटा नयाँ ताजा भरपुरी दिनुहोस्। आज कतिजना त्यो भन्नलाई तयार, म मूल्य चुकाउनलाई तयार छु प्रभु, म मूल्य चुकाउनलाई तयार छु, मैले कतिवटा कुराहरू त्याग्न पर्ने होला म त्याग्नलाई तयार छु, कतिवटा कुराहरू मैले अँगाल्न पर्ने होला त्यो अँगाल्नलाई तयार छु, किनकि तपाईँले मलाई भन्नुभएको बलियो र खुब साहसी मन, तपाईँले त मलाई बलियो बनाउनु भएको छ, तपाईँले त मलाई साहसी बनाउनु भएको छ। जब तपाईँले त्यो घोषणा गर्नुभयो त्यो रोगीलाई, जब प्रभुले भन्नु त्यो निको भइजा, त्यो निको भइहाल्यो। तपाईँले जब मलाई भन्नुभयो त्यो बलियो बन, अनि म त बलियो भइगएको छु, म त बलियो छु। गिदियोनले त भन्यो होइन म त मर्दा हुन सक्दैन मबाट त, अनि परमेश्वरले भन्यो होइन गिदियोन तँ आफ्नो यही बलमा जा, तैँ अनि तैँले इजरायलीहरूलाई मिद्यानीको हातबाट निकालेर ल्याउने छस्, कि मैले तँलाई पठाएको होइन, तँ आफ्नो यही बलमा जा, तँ त आफूले त बलियो लाग्दैन तँलाई, तर तँ आफ्नो यही बलमा जा। परमेश्वरले भन्नुभयो गिदियोनलाई म तँसँग हुनेछु, अनि तैँले मिद्यानीहरूलाई एउटै मानिसलाई जस्तै हिर्काउने छस्, मिद्यानीहरूलाई एउटै मानिसलाई जस्तै हिर्काउने छस्, जसरी दाउदले एकजनालाई गोलियतलाई एउटा ढुङ्गाले हिर्काएर गिराइदियो, पुरा पलिस्तीहरूको हार भयो नि, अरू पलिस्तीहरूसँग त दाउद लडाइँ गर्न परेन, पलिस्तीहरू त आफ्नो हात हतियार बोकेर भागे, उनीहरू एकजनालाई हिर्कायो दाउदले, एकजना गोलियतलाई हिर्कायो दाउदले, अनि पुरै पलिस्तीहरू भागेर गए। परमेश्वरले गिदियोनलाई पनि भन्नुभयो तैँले म तँसँग हुनेछु, अनि तैँले मिद्यानीहरूलाई एउटै मानिसलाई जस्तै हिर्काउने। भाइ बहिनीहरू आज तपाईँहरू कतिजना भन्नुहुन्छ म मूल्य चुकाउनलाई तयार छु, प्रार्थनामा समय दिनलाई तयार छु, प्रभुको वचन पढ्नलाई तयार छु, प्रभुले भन्नुभएको कुरा गर्नलाई तयार छु, म आफ्नो अधिकार प्रभुले दिनुभएको आशिष ख्रिस्ट येशूमा दिनुभएको आशिष म आफ्नो बनाउने छु, अनि भन्ने छु म आफ्नो पैतालाले टेक्छु यो ठाउँ, यो मेरो ठाउँ। आउनुहोस् हामी प्रार्थना गर्छौँ, सबैजना आफ्नो शिर झुकाउँछौँ, अब हामी बाहिर निस्कँदैनौँ, अब हामी बाहिर निस्कँदैनौँ, अब हाम्रो एकदम चुपचाप बस्छौँ, किनकि यो चाहिँ आशिषको समय है। तपाईँ बाहिर निस्केर जानुभयो तपाईँले आशिष गुमाउनुहुन्छ, फेरि पाउनुहुन्न त्यो आशिष, फेरि त्यो आशिष पाउनुहुन्न। अरूहरू यहाँ बस्नेहरूले आशिष पाउँछन्, तपाईँले आशिष पाउनु भएन, किनकि तपाईँ चाहिँ बस्नु भएन, मौका गुम्यो तपाईँको, तपाईँले जानी बुझिकन नै प्रभुको आशिषको अवहेलना गर्नुभयो, तपाईँ जानुभयो अनि तपाईँले मौका पाउनु भएन। यो आशिषको समय हो, प्रभुलाई म भन्दैछु प्रभु मेरा भाइ बहिनीहरूसँग तपाईँ बोल्नुहोस् यस समयमा, तपाईँ बोल्नुहोस् मेरा भाइ बहिनीहरूसँग, अनि हामी जतिजनालाई तपाईँले आज प्रभु यो आशिष दिन लाग्नु भएको छ हामीलाई तयार गर्नुहोस्, हामी मूल्य चुकाउनलाई तयार हुन सकौँ, तपाईँको अभिषेक म मागिदिन्छु मेरा भाइ बहिनीहरूमाथि, पवित्र आत्मा तपाईँ ओर्लिआउनुहोस् मेरा भाइ बहिनीहरूमाथि, ओर्लिआउनुहोस् मेरा भाइ बहिनीहरूमाथि, ओर्लिआउनुहोस् मेरा भाइ बहिनीहरूमाथि, एक एकमाथि बदिनुहोस् तपाईँ पवित्र आत्मा। अनि यो निश्चय चाहिँ खालि मान्छेलाई देखाउनको लागि होइन, खालि आफ्नै आत्मसन्तुष्टिको लागि मात्र होइन, अरूहरू उठे यसकारण मैले पनि उठ्न पर्छ भनेर होइन, तर प्रभु तपाईँको महिमाको लागि, तपाईँको महिमाको लागि म यो आशिष आफ्नो पैतालाले टेक्न चाहन्छु, आफ्नो पैतालाले टेक्न चाहन्छु भनेर मेरा भाइ बहिनीहरूले यो कुरो बुझ्न सकेको होस्। तपाईँले आशिष गरिदिनुहोस् यो समयमा, मेरो भाइ बहिनीको निर्णय निश्चय चाहिँ एकदमै बलियो भएको होस्। तपाईँले मलाई भन्नुभयो बलियो र खुब साहसी बन, मैले त सोचिराखेको थिएँ प्रभु म आफैले पो आफैलाई बलियो बनाउनु पर्छ, साहसी बनाउनु पर्छ, होइन रहेछ प्रभु, तपाईँले आज्ञा गर्नुभयो तर तपाईँको आज्ञामा नै प्रतिज्ञा लुकिराखेको रहेछ, त्यो कुरो मैले बुझेकै थिइनँ, तर मैले बुझ्न सकेँ अनि म आशिषित भएछु। मेरा भाइ बहिनीले पनि यो कुरो बुझ्न सकुन्, यो कुरो बुझ्न सकुन् भाइ बहिनीहरू हो। हाम्रो बसेर कहिल्यै पनि आफ्नो पैतालाले टेक्न सक्दैनौँ, बसेर हुँदैन। सुत्नेहरूले पनि पैतालाले टेक्न सक्दैनन्, पैतालाले टेक्नको लागि उभ्न पर्छ। तपाईँहरू कतिजना भन्नुहुन्छ म उभेको छु, आफ्नो पैतालाले टेक्नलाई उभेको छु। जतिजनाले भन्नुहुन्छ त्यसै व्यर्थैमा नउभ्नुहोस्, त्यसै व्यर्थैमा नउभ्नुहोस्। तपाईँ प्रभुसँग प्रार्थना गर्नुहोस्, भन्नुहोस् प्रभु मैले यो निश्चय गरेको छु अनि म उभेको छु। हरेक ठाउँ जो तिमीहरूको पाउँको पैतालाले टेक्नेछ मैले तिमीहरूलाई दिएको छु, मैले तिमीहरूलाई दिएको छु। प्रार्थना गर्नुहोस् मनमा नै, प्रभुलाई भन्नुहोस् प्रभु म यहाँ उभेको छु, तपाईँले देखिराख्नु भएको छ, म आफ्नो अधिकार आफ्नो गराउनको लागि आफ्नो पैतालाले टेक्दैछु, मलाई आशिष दिनु। मुख खोलेर प्रार्थना गर्नुहोस्। मुख खोलेर प्रार्थना गर्नुहोस्, प्रभुलाई भन्नुहोस् प्रभु, ओ प्रभु तपाईँको आशिष मैले आफ्नो बनाएको छु। प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहुन्। सबैलाई जय मसीह।